रेडियो चौतारी कुरा जहाँबाट सुरु हुन्छ।
नमस्कार, म भावना अधिकारी, स्वागत छ तपाईँलाई कार्यक्रम रेडियो चौतारीमा। संयुक्त राष्ट्रसङ्घको पहलमा तयार पारेको यो कार्यक्रममा तपाईँ हाम्रा दैनिक जीवनमा प्रभाव पार्ने विषयवस्तुहरू समेटिने छन्। रेडियो चौतारी तपाईँले यस एफएम स्टेशनबाट हरेक हप्ता आजकै दिन यही समयमा सुन्न सक्नुहुनेछ। कार्यक्रममा फर्स्ट बहादुर र सेकेन्ड बहादुरका कुरा, गाउँठाउँका अनुभव तथा विचारहरू र तपाईँका गाउँठाउँमा तपाईँकै समुदायको प्रयासबाट भएका शान्ति र विकाससँग सम्बन्धित समाचारहरू हुनेछन्।
गाउँले हो, म केही भन्छु, दुई भाइ साथीको सबै कहन्छु। फर्स्ट बहादुर सेकेन्ड बहादुर दुवै मिल्ने साथी, कहिले जान्छन् तलतिर कहिले जान्छन् माथि। गाई भैँसी भेडा बाख्रा घिउ राडी पाकी, जे जे बिक्ष व्यापार गर्छन् केही राख्दैनन् बाँकी, ल है केही राख्दैनन् बाँकी। देश हेर्छन् मुख फेर्छन् ज्ञान गुण सिक्छन्, तिनै कुरा चौतारीमा हप्तै पिछे झिक्छन्। ल है फर्स्ट बहादुर सेकेन्ड बहादुर, आज के नौलो पौलो कुरो ल्यायौ त?
हामीलाई शोक परो गाउँले दाजुभाइ दिदीबहिनीहरू, हामीलाई शोक परो।
हे तेरी ए सेकेन्ड बहादुर, पहिले नमस्ते त गरेर कुरो सुरु गर।
ए नमस्ते है गाउँले दाजुभाइ दिदीबहिनीहरू, हामीलाई शोक परो गाउँले दाजुभाइ दिदीबहिनीहरू, हामीलाई शोक परो।
बेच्न लगेको यत्रो घरली बाख्रो बममा परेर खुत्रुक्क मरो, त्यसपछि
हामीलाई शोक परो गाउँले दाजुभाइ दिदीबहिनीहरू, हामीलाई शोक परो।
ल्या अरू त कुरै गर्दैन यो सेकेन्ड बहादुर, 1500 किनेको 1800 बेच्न हिँडेको, बाटामा तारको बार लगिरहेको यसो पार,
खाना नि पाएन बिचराले एक गाँस घाँस, बिचराको जीवनै सर्वनाश। हामीलाई शोक परो गाउँले दाजुभाइ दिदीबहिनीहरू, हामीलाई शोक परो।
ओ सेकेन्ड बहादुर, त्यस्तो साह्रो पिर नमान न, मलाई नि बोल्नै नदिए शोक परो भन्छ है। म के भन्दै थिएँ, जथाभावी राखिएका बम पड्केर हाम्रो घरले मर्यो,
हामीलाई शोक परो गाउँले दाजुभाइ दिदीबहिनीहरू, हामीलाई शोक परो।
लु भएन, आज यो सेकेन्ड बहादुरले त अति गरौँ,
हामीलाई शोक परो गाउँले दाजुभाइ दिदीबहिनीहरू, हामीलाई शोक परो।
लिएर होइन, आज हामी यो जथाभावी छोडिएका त्यो सकेट बम, सुतली बम, पाइप बम, के भन्छन् नि हो त्यस्ता घरमै बनाएका बम, अनि बारुदी सुरुङले कसरी दुःख दियो हामीलाई भनेर कुरा गरौँला भनेको त, यसले खाली शोक पर्यो शोक पर्यो।
बममा परि घोर्ली मरो, हामीलाई शोक परो गाउँले दाजुभाइ दिदीबहिनीहरू, हामीलाई शोक पर्यो।
व्यक्ति स्वयं आफैले छोए चलाए पड्किने खालका घरेलु विस्फोटक पदार्थ, युद्धमा प्रयोग भएका तर नपड्किएर त्यत्तिकै छाडिएका विस्फोटक पदार्थ र मानव विरुद्ध लक्षित विस्फोटक पदार्थ अर्थात् माइन्स विस्फोटन भएर मानवीय क्षति हुने विश्वका 12 मुलुकमध्ये नेपाल पनि एक हो। यो वर्षको पुस 15 फागुन पहिलो सातासम्ममा मात्रै 5 ठाउँमा पीडित व्यक्तिले छोए चलाए पड्किने खालका विस्फोटक पदार्थहरू पड्केका छन्। यी घटनामा 11 परेका थिए, जसमा 1 मृत्यु नै भएको थियो। यस्तै विस्फोटनमा परिवारका सदस्य गुमाउनु भएकी नुवाकोट नागटारकी मिठु लामी छानेले अमर लामालाई आफ्नो अनुभव यसरी सुनाउनु भएको थियो।
कोही छैन, छोरी र नाति गुमाउनु पर्यो, दाजुभाइ दिदीबहिनी आमा बाउ कोही छैन। हेरे म एक्लो मस्कुत हुँदैछु, याद आउँछ छोरीको नातिको, अब बम चलायो भन्छन्, अब आफूले थाहा पाएन त्यो चलाउन हुने चिज हो भने थाहा पाउनु पाए त चलाउन दिन्थिन होला नि। आफू सधैँ त्यस्तो वनमा गएर बसिरहेको हिँडिरहेको ठाउँमा अहिले त्यस्तो भयो होइन, त्यो वनमा हेर्न नि मन लाग्दैन, जान पनि मन लाग्दैन मलाई त, अहिलेसम्म गा पनि छैन।
त्यो वनको नाम के भन्छ नि?
वनको नाम त के अरे बाराई, दाउरा घाँस गर्ने ठाउँ त्यतै हो।
त्यो दिन के भयो यसो सरसर्ती बताउनुहोस् त तपाईँले सम्झेर।
अब 3 पात टिप्न भनेर गएको, अनिखेरि त्यहाँबाट बच्चाहरू पनि गयो, आमा छोरी पात टिप्ने भनेर अनिखेरि न्युरिन लगाएको थियौँ हामी, अनिखेरि त्यहाँबाट त्यो बच्चाहरूले पट्याउ टिपे।
भनेको के हो, च्याउ?
पट्याउ, अँ च्याउ है। अनिखेरि त्यहाँबाट त ढुङ्गाले हिर्का भन्ठाने आफूलाई थाहै छैन, भङ्ग गरेको थियो, मलाई चाहिँ पातामा र अनिखेरि कम्मरमा अनिखेरि घोडामा लाग्यो, यस्तो घोडामा। अब छोरीको चाहिँ यस्तो पोखामा लागेछ, नाति त कता हो कता हो, त्यो प्लास्टिकको पोको पारेर लिएर गएको भन्छन्। अहिले 13-14 वर्ष लागेको थियो, साउनले 2 वर्ष हुन्छ, 14 वर्ष लागेको थियो होला। त्यतिखेर अब छाउने हस्पिटलबाट म पनि आएपछि अनि पछि थाहा पाएँ मैले त, छोरी बित्यो थाहा छैन मलाई त। अब के अनि सम्झन मन लाग्दैन कि, त्यतिखेर अब नगा भए पनि के हुन्थेन कि, अब के गर्ने, अब ख्याल पुर्याउनु सके भए त हुन्थ्यो, ख्याल पुर्याउनु सकेन। याद आउँछ छोरीको नातिको
कतिखेर एकदम झझलको कतिखेर याद आउँछ आमा?
यो अब साँझ बनपा जाँदा टिका लाएर आउँछ, म त्यसो भएर बढ्न जान्न, अरूको चाहिँ त्यस्तो नहोस्।
अनि नि आमा, अब यस्तो नहोस् अरूलाई भन्न हजुरले के भन्नुहुन्छ त?
भनौँ न, अब सबैको देशैभरिको पनि यस्तो घटना भइरहेको हुन्छ होइन, आफूलाई त थाहा शुद्धि नभएको चिज के भएर कसो भयो भन्ने पत्तो नभएर मात्रै हो। अब चाहिँ यी बच्चा बच्चीहरूलाई कसलाई पनि नछोड्नु, शङ्खा लाया ठाउँमा घाँस काट्न नजानु, वनपात गएर थाहा नभएको चिज हैँसाले नकोट्याउनु नचलाउनु, फलामको छेस्का भनेर त्यसरी होस पुर्याएर काम गर्नुपर्छ। होस पुर्याउनु सकेन भनेदेखि जिन्दगी खत्तम हुन्छ, भोलि अब ज्यान पाइँदैन, नाश हुन्छ, देख्न नि पाइँदैन, फर्केर आउँदैन, कहाँ पाएर आओस्, आउँदैन।
हवस् त आमा, अब यो दुःखको बेला तपाईँलाई सहने शक्ति प्राप्त होस् है, तपाईँको स्वास्थ्य सधैँ राम्रो भइरहोस्, हामी चाहिँ जान्छौँ है त।
के यतै बस्यौँ?
होइन, फेरि आउँदा बसौँला नि,
आउँदै गर्नु होला, यही हो छाप्रो, यसो आएर बस्नु होला, भेट्नु होला।
हुन्छ, हामी गयौँ है त। हस्, नमस्कार।
नमस्कार।
उहाँ हुनुहुन्थ्यो नुवाकोट नागटारकी मिठु लामी छाने, व्यक्ति आफैले छोए चलाए पड्किने खालका विस्फोटक पदार्थहरूका कारण आफूले भोग्नु परेको पीडा सुनाउँदै। हुन त 2063 साल मङ्सिर 5 गते त्यो बेलाको सरकार र माओवादी बीच विस्तृत शान्ति सम्झौता भएपछि यस्ता खालका विस्फोटक पदार्थहरू पड्केर मानवीय क्षति हुने घटनाहरू भने कम हुँदै गएका छन्। तर अझै पनि घरेलु विस्फोटक पदार्थ, बारुदी सुरुङ र युद्धका विस्फोटजन्य अवशेषहरूका कारण धेरै जिल्लामा मृत्यु हुने र घाइते हुने क्रम जारी छ।
हेर फस बहादुर, त जति पिर नगर भनेर सम्झाउँछस् सम्झा मलाई, त जति बुझाउँछस् बुझा मलाई, तर म पिर मार्न छोड्दिनँ। के हार्नु, व्यापारीको मन चारा नभए नि धन, 1500 घोर्ली जथाभावी छोडिएको विस्फोटक पदार्थमा परेर मरो, हामीलाई शोक परो, गाउँले दाजुभाइ दिदीबहिनीहरू हामीलाई शोक परो।
तर त्यो गल्ती कसले गर्यो?
जसले विस्फोटक पदार्थ जथाभावी राख्यो पहिलो गल्ती त्यसैले गरो, घोर्लीलाई त्यहीँ चर्नु पर्यो, दोस्रो गल्ती त्यसले गरो,
अनि तैँले मैले नि
घाटा सहनु पर्यो।
ए, हाम्रो गल्ती चाहिँ देखिनस् त्यसमा?
देखिनँ मैले, शोक परो।
ए, त्यो बाटो लाग्दा गाउँले भनेको थिए कि थिएनन्, यही व्यापारी दाइ हो, त्यो जङ्गललाई अस्ति नै दोहोरो भिडन त भएको थियो, त्यो बेला प्रयोगमा आएका विस्फोटक पदार्थ नपड्किकन जथाभावी छोडेका हुनसक्छन्, यसो काँडे तारले हामीले साथ त लाएका छौँ, तै भए अलि होस गरेर जानुहोस् है भनेर
थिए।
उनीहरूले त्यति भनेपछि हामीले अलिक चनाखो भएको भए हुन्थेन।
ए, ठिक भनिस् फसबहादुर, हाम्रो त्यही गल्तीले नै घोर्ली मरो, हामीलाई
चुप अगाडि नभ हो, अब हाम्रो गल्ती हो रहेछ कि रहेनछ त, हामी अलिकति सतर्क भएको भए, झाबो एकमुठी घाँसको लोभ नगरेको भए
हुन्थ्यो नि हुन त, तर नानीदेखि लागे बानी कलकलाउँदो दुबो देखे वस्तु भाव याद आउँछन्, जसले जतिसुकै खतरा छ भने पनि आ केही हुँदैन भनेर लुसुक्क पस्न मन लाग्छ, अलिकति घाँस खान्छ भनेर हामी लोभिँदा घोली बाह्र मरो।
ए तेरी, यो लोभिने चाहिँ हाम्रो खराब बानी के सेकेन्ड बहादुर, अब हेर्न, व्यवहारी से झोला भेटी नछुनु, विस्फोटक पदार्थ हुनसक्छ भनेर जोसुकैले जति सुकै पटक उसको घोक्रो सुकुन्जेल हाम्रो कान फुटुन्जेल भने पनि त्यस्तो झोला देख्ने बित्तिकै हामीलाई के हुन्छ के हुन्छ। अरू त अरू झोलामा विस्फोटक पदार्थ भेटिए पनि यो झोलामा चाहिँ सुनकै डल्लो छ कि चाहिँ लाग्छ क्या, मनै थाम्न सकिँदैन।
त्यो मनै थाम्न नसकेर मान्छेको ज्यानै गएको कुरा त सुने हो नि धेरै। ए बाबा, होइन ज्यानै जाने गरेको कस्तो लोभ हो यो हाम्रो। लु यही कुराले नि हामीलाई शोक पर्यो गाउँले दाजुभाइ दिदीबहिनीहरू, हामीलाई शोक पर्यो।
विस्तृत शान्ति सम्झौता अनि हतियार तथा सेना व्यवस्थापनको अनुगमन सम्झौता अनुसार माओवादी सेना आफूले बनाएका सबै घरेलु विस्फोटक उपकरणहरू नष्ट गर्न प्रतिबद्ध छ। त्यस्तै नेपाली सेना चाहिँ आफूले कहाँ कहाँ बारुदी सुरुङ बनाएको छ, कहाँ कहाँ नपड्केका उपकरणहरू छाडिएका छन् भनेर विस्तृत जानकारी दिन र त्यस्ता बारुदी धराप तथा उपकरणको नाश गर्न प्रतिबद्ध छ। संयुक्त राष्ट्रसङ्घले यस्ता बारुदी सुरुङ र युद्धका अन्य अवशेषहरूलाई हटाउन तथा नाश गर्न नेपाली सेना र माओवादी सेनालाई सघाइरहेको छ। त्यस्तै माइन्स एक्सन संयुक्त कार्य समूहले चाहिँ यस्ता विस्फोटक पदार्थका बारेमा जोखिम न्यूनीकरण शिक्षा, पीडितको राहत र माइन्स रहित नेपालका लागि वकालत गर्ने काम गरिरहेको छ। आफ्ना गाउँठाउँमा बारुदी सुरुङ लगायतका युद्धका अवशेषहरू हुँदा र हटाइएपछि डोटी समुहागढवासीले गरेका अनुभव समेटेर शारदा रिजालले यो रिपोर्ट बनाउनु भएको छ।
यो माइनफिल्डमा चाहिँ माइनको साथसाथै आइडी पनि थियो, यसमा भएको आइडी पनि हामीले सबै झिकेर निस्केको छ।
यतिखेर म डोटीको समूहागढ भन्ने ठाउँमा छु र रेडियो नेपालको दिपायल क्षेत्रीय प्रसारण केन्द्र पनि यहीँनिर छ। आज चाहिँ द्वन्द्वकालमा यो रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र र टावरको सुरक्षाका लागि वरिपरि बिछाइएको बारुदी सुरुङ र घरेलु विस्फोटक पदार्थहरू हटाइएपछि यो जमिन चाहिँ यहाँका स्थानीय बासिन्दा र रेडियो नेपालको यो दिपाल क्षेत्रीय प्रसारण केन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ र यहाँ चाहिँ नेपाली सेनाका प्रतिनिधिहरू, सरकारका प्रतिनिधिहरू र रेडियो नेपालका प्रतिनिधिहरू पनि आज यहाँ उपस्थित हुनुहुन्छ।
यहाँको बासिन्दाहरू जसलाई माइन सम्बन्धी केही जानकारी थिएन, यहाँभित्र आएर घाँस काट्ने, दाउरा काट्ने, त्यसले गर्दा हामीलाई अझ बढी सताएको थियो। यो अवस्थामा यो नितान्त आवश्यक थियो, डिमान्डिङ गर्नु आवश्यक थियो, त्यो भयो। यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु रेडियो नेपालको तर्फबाट।
6 वर्ष जति अगाडि यहाँ वरिपरि बिछाइएको बारुदी सुरुङ र घरेलु विस्फोटक पदार्थहरू हटाइएपछि चाहिँ त्यहाँ अहिले केही पनि छैन र त्यो ठाउँ सुरक्षित छ भन्ने देखाउनका लागि चाहिँ यहाँ नेपाली सेनाले घुमेर त्यहाँ देखाउने कार्यक्रम पनि अहिले राखेको छ।
क्लियर गर्दाखेरि पनि तपाईँहरूलाई शङ्का लाग्छ, यी दुविधा लाग्छ भनेर हामीहरू त्यो ठाउँमा गएर तपाईँलाई हिँडेर देखाउँछु होइन, त्यसपछि तपाईँहरूलाई हिँडाउँछु। त्यो भनेको तपाईँहरूलाई कन्भिन्स गराउनु हो कि यो ठाउँ क्लियर भइसक्यो भने
बारुदी सुरुङ र घरेलु विस्फोटक पदार्थहरू बिछाइएदेखि नै डरको र त्यो त्रासको स्थिति चाहिँ स्थानीय बासिन्दाहरूमा चाहिँ रहेको थियो र आजदेखि चाहिँ अब यो स्थिति फेरिएको छ।
मेरो नाम ललिता खड्का हो, यहाँ मेरो श्रीमान चाहिँ अफिसमा काम गर्नुहुन्छ रेडियो नेपाल।
तपाईँ आउनुभन्दा अगाडि यहाँ बारुदी सुरुङ र यो घरेलु विस्फोटक पदार्थ ओछ्याएको थियो?
पहिला थिएन, यहाँ वरिपरि आँगन पनि ठुलो थियो, केटाकेटीहरू खेल्नलाई पनि सजिलो थियो। त्यसपछि त यहाँ जम्मै वरिपरि अफिसको वरिपरि अनि क्वार्टरको वरिपरि बिछ्याए, काँडे तार पनि राख्नुभयो आर्मी भाइहरूले। त्यसपछि केटाकेटीलाई पनि अप्ठ्यारो भयो खेल्नलाई, कहिले काहीँ गइहाल्छन् कि भन्ने डर पनि भयो हामीहरूलाई। त्यहाँ अम्बाको रुख थियो, त्यहाँ पनि खतराको चिन्ह राखेको थिएँ। केटाकेटीहरू कहिले काहीँ अम्बा पाक्यो भने अम्बा खान जान्थे, अनि त्यति बेला हामीहरू भन्थे नजाऊ है बाबु, त्यहाँ पड्किन्छ, पड्कियो भने ज्याने जान्छ, कहिले काहीँ अङ्गभङ्ग पनि भइन्छ भनेर नानबाबुहरूलाई जान दिन्थेन हामीहरू।
त्यहाँनिर माइन बिछ्यायो होइन, विस्फोटक पदार्थ पनि बिछ्यायो, बिछ्याएपछि अब यसले चाहिँ के गर्छ भन्ने कुरा थाहा थियो?
थाहा थियो, आर्मी भाइहरूले भनेको थियो दिदीहरू यता नजानु होला, यो पड्कियो भने ज्यान पनि जान्छ अनि अङ्गभङ्ग पनि भइन्छ भनेर उहाँहरूले हामीहरूलाई सबै कुरा बुझाइसकेका थिए।
अब हटाएपछि कस्तो लागेको छ?
अहिले एकदम राम्रो लागेको छ, ढुक्क भइरहेको छ, जहाँ पनि जान पाइने ढुक्कसँग, केटाकेटीले पनि खेल्न पाएका छन्।
हस् धन्यवाद है त।
हस्
नजिकै त्यो पर देखिरहेको घर चाहिँ बारुदी सुरुङ बिछाएको क्षेत्रभित्र नै पर्दो रहेछ, त्यहाँ जाउँ। को हुनुहुन्छ एकैछिन कुरा गरौँ। हजुर नमस्कार।
नमस्कार हजुर,
यही घरको हो तपाईँ?
हजुर म यही घरको हो, मेरो नाम हर्कबहादुर बोटी हो। यो पहिला तपाईँको चाहिँ यो लाइन हाल्दाखेरि पनि
तल पनि हजुरको यो तारदेखि बाहिर बाहिर मेरो धेरै जमिन मेरो मात्रै पर्छ। खेती लगाइराखेको जमिन करिब करिब 15-16 रोप्नी तलतिर छ, अनि त्यसपछि चाहिँ 4 रोप्नी जति यता छ। खेती गरेर पनि खेती नलाग्ने तुलै नलाग्ने किसिमको छ मेरो जमिन त्यो। किन अब त्यो माइन भयो, माइनमा चाहिँ यो जङ्गलहरू फाँड्न मिलेन, जङ्गलले गर्दाखेरि त्यो घुइँचो भयो। अब तपाईँको चाहिँ अब हिउँदमा त यस्तो चिसान जग्गामा त त्यो उम्रिनै पाउँदैन। हामीहरूले अब चाहिँ आफूले काम गर्न नसक्ने मान्छे, हामी अर्को मान्छेद्वारा काम गराउँदाखेरि पनि ए भाइ यहाँ काम गर्दैन भनेर कसैलाई छोपेर ल्याउँ भने पनि अब त्यहाँ माइन छ, दोस्रो मान्छेलाई त्यो कुराहरू थाहा छैन, आफूलाई त्यो थाहा भएका कुराहरू त्यहाँ आफैले बसेर ड्युटी गरेर आफैले त्यहाँ खेती लगाउँदाखेरि पनि यहाँ माइन छ भाइ यहाँ नल्याने यहाँ नहिन् भन्नुपर्ने।
बारुदी सुरुङ र यो विस्फोटक पदार्थहरू त्यहाँ राखिसकेपछि यो बिचमा त्यस्तो कुनै दुर्घटना भयो र त्यसको असर तपाईँहरूलाई पर्यो?
पहिलोचोटि तपाईँको चाहिँ यहाँ एउटा कुकुर गयो, त्यो कुकुर जाँदाखेरि मेरो घरमा आयो, त्यसको चाहिँ छर्राहरू पुरै यहाँ घरमा आयो। त्यसपछि चाहिँ पशु पन्छी भनेको तपाईँको चाहिँ स्याल कुकुरदेखि लिएर कति कति 7 माइन पड्किया छ। जोरले आवाज आयो तपाईँको चाहिँ, त्यो आवाज आउँदाखेरि त्रास आयो, त्यस्तै आएर उनीहरू नै भित्र पसेर त्यो यस्तो द्वन्द्वै हुन सुरु भयो कि यो के भयो भन्ने त्रास चाहिँ ठुलो हुन्थ्यो। तर चाहिँ उहाँहरूले चाहिँ तुरुन्तै खबर गर्नुहुन्थ्यो, नतरासिनु हजुर यो फलासिनु यस्तो चिजहरू भयो भनेर उहाँहरूले मलाई खबर गर्नुहुन्थ्यो।
अब कस्तो लागेको छ तपाईँलाई?
अब धेरै खुसी लाग्यो नि तपाईँको, किन भनेपछि अब वरिपरि यताउता कुनै केही चिज यस्तो होला भन्ने कुराहरू त्रास जुन थियो मनमा, कतिखेर पड्केर कतिखेर घरमा पनि आउने र क्षति हुने हो भन्ने जुन त्रास थियो, त्यो त्रासबाट उगुम्ब भइयो। तर चाहिँ अब हामी चाहिँ धेरै खुसी भइयौँ भनौँ न।
अब एकैछिन चाहिँ यो घरबाट यो रेडियो नेपालको दिपाल क्षेत्रीय प्रसारण केन्द्रभित्र जाउँ र यहाँ केही कर्मचारीहरूसँग कुरा गरौँ र उहाँहरूको अनुभवका बारेमा पनि सोधौँ। नमस्कार है, को हुनुहुन्छ?
मेरो नाम बिएल चौधरी।
हजुर, के हुनुहुन्छ यहाँ?
म टेक्निकल अफिसर।
जस्तो बिएलजी, आज चाहिँ यो औपचारिक कार्यक्रम गरेर चाहिँ नेपाली सेनाले यो रेडियो नेपालको यो क्षेत्रीय प्रसारण केन्द्र वरिपरि बिछ्याएको बारुदी सुरुङ र घरेलु विस्फोटक पदार्थहरू नष्ट गरेको यहाँको जमिन चाहिँ तपाईँलाई हस्तान्तरण पनि गर्नुभयो होइन? कस्तो लागिरहेछ तपाईँलाई?
हामी त यसमा अब हर्षित छौँ मन पऱ्यो होइन, किनभने विगत त हामी यो म त यहाँ 5 जति भइसक्यो यहाँ बसेको होइन, म आउनुभन्दा अगाडि यहाँ बारुदी सुरुङ राखिसकेको थियो होइन। तर हामी एउटा सङ्घाको घेराभित्र कि होइन, अब कतिखेर के पो हुने हो जस्तो किसिमको हामीलाई फिलिङ हुन्थ्यो होइन। यतिवटा हामी राखेको थियौँ, अब त्यो सबै हामी निष्क्रिय गरिसक्यो, यहाँ गर्ने यहाँ गऱ्यो अनि बाहिर पनि लगेर गरेको छ होइन, भने उहाँ सँगसँगै हामी पनि हिँड्यौँ कि पछाडि पछाडि भनौँ, तपाईँहरू अगाडि गएर हुन्थ्यो हामी पछाडि गयौँ होइन, त्यसैले हामीलाई एकदम पुरा विश्वास केही पनि हुँदैन भनेर।
यो थियो आफ्ना गाउँठाउँमा बारुदी सुरुङ लगायतका युद्धका अवशेषहरू हुँदा र हटाइएपछि डोटीको समूहगढवासीले गरेका अनुभव समेटेर शारदा रिजालले बनाउनु भएको रिपोर्ट। सशस्त्र द्वन्द्वको बेला मानव विरुद्ध लक्षित माइन्स बिछाइएको थाहा भएका 53 ठाउँमध्ये 8 ठाउँबाट नेपाली सेनाले यस्ता माइन्सहरू हटाइसकेका छन्। त्यस्तै घरेलु विस्फोटक उपकरण बिछ्याइएका 312 भन्दा बढी ठाउँमध्ये करिब 60 ठाउँबाट पनि त्यस्ता उपकरण हटाइसकेको छ। साथै 14,500 घरेलु विस्फोटक पदार्थ माओवादी सेनाद्वारा नष्ट पारिएको छ। हुन त युद्धका बेला प्रयोग भएका तर नपड्केका विस्फोटक पदार्थ कहाँ कति छन् भन्ने कुरा यकिन गर्न भने गाह्रो छ, जसले गर्दा त्यस्ता पदार्थबाट हुने खतराबाट जोगिन हामी आफै चनाखो हुन आवश्यक छ।
तपाईँ अहिले कार्यक्रम रेडियो चौतारी सुनिरहनु भएको छ। रेडियो चौतारी, कुरा जहाँबाट सुरु हुन्छ।
हामीलाई शोक पर्यो गाउँले दाजुभाइ दिदीबहिनीहरू, हामीलाई शोक पर्यो, अर्को नयाँ कुराको शोक पर्यो।
ए तेरी फेरि के भयो तँलाई? ए सेकेन्ड बहादुर,
छोराछोरी स्कुल जान्छन्, जताततै खेल्न जान्छन्
हो त नि,
अब तिनीहरूले प्याट्ट त्यस्तो बमसम भेटे भने फेरि त्यस्ता बमहरू कसैले कुल्च्यो चलायो खेलायो भने पनि पड्किन्छ अरे। केटाकेटीको जात नौलो पौलो देख्ने हुँदैन, के हो भनेर खेलाउन थाल्छन्।
हो तैँले अहिले चाहिँ मलाई नि शोक पर्ने कुरो गरिस है?
त्यही त।
तर हौ अब ज जसले युद्ध लडेका थिए तिनीहरूलाई त थाहा हुन्छ नि कुन कुन ठाउँमा त्यस्ता विस्फोटक पदार्थ छोडिएका छन् भन्ने कुरा। तिनीहरूले नै आएर वरिपरि छरछिमेकमा बस्नेलाई ल है यहाँ यस्तो छ भनेर भन्ने पञ्चायत दिने गरे त हुन्थ्यो नि।
हुन्थ्यो नि, हुन त केही गरी पहिरोले वा पानी पर्दा बाढीले बगाएर त्यस्तो बमसम्म अन्त्य पुर्यायो भने तेरो उपायले पनि त हावा खाइहाल्यो नि। हामीलाई शोक पर्यो गाउँले दाजुभाइ दिदीबहिनीहरू, हामीलाई शोक पर्यो।
हुन त हो, त्यस्तो पनि हुनसक्छ नि होइन हौ सेकेन्ड बहादुर, त्यो सर्वसाधारण जनतालाई त्यस्तो दुःख हुने, युद्ध सकिएको जुग बित्दा पनि त्यत्तिकै खतरा भइरहने कुरो यो युद्ध गर्दा नि प्रयोग नै गर्न नसकिने बनाउनु मिल्दैन होला है?
खै त्यसो भए त गजब हुन्थ्यो नि। अब हेर, डर पनि कतिसम्म भने बाटामा हिँड्न नि डर, यसो दाउरा घाँसका लागि वन जङ्गल जान नि डर,
त्यही त
केटाकेटीले खेलाउलान् कि भन्ने पनि डर,
त्यही हेर त
अरू त अरू आफ्नै खेतबारीमा काम गर्न नि डरे,
त्यही त होइन। यस्तो मानव अधिकार नै हनन हुने कुरा बन्द गर्न मिल्दैन। अब कथम कोही त्यसमा पर्यो अनि ऊ अङ्गभङ्ग भयो भने के गति हुन्छ? त्यो चाहिँ भएन है। यस्ता कुरा गाउँठाउँमा भइरहन्जेल त खै के शान्ति आयो भन्नु र?
त्यही र त म भन्छु नि, हामीलाई शोक पर्यो गाउँले दाजुभाइ दिदीबहिनीहरू, हामीलाई शोक पर्यो।
तुलनात्मक रूपमा व्यक्ति आफैले खेलाए वा चलाए विस्फोट हुने घरेलु विस्फोटक पदार्थ पड्कदा धेरैजसो बालबालिका नै पर्ने गरेका छन्। यस किसिमको घटना हुने देशमा नेपाल पनि अगाडि आउँछ, तर आफू अलिकति होसियार हुने हो भने केही हदसम्म सुरक्षित रहन सकिन्छ। त्यसो त नेपाल सरकार र विभिन्न सङ्घ संस्थाहरूले विस्फोटक पदार्थबाट आफू कसरी जोगिने भनेर विस्फोटजन्य जोखिम न्यूनीकरण शिक्षा सञ्चालन गरिरहेका छन्। समुहगढ दिपायल डोटीकी मैया थापाले त्यस्तो शिक्षाले आफूलाई पुगेको फाइदाका बारेमा शारदा रिजालसँग कुरा गर्नुभएको थियो।
यसको फाइदाहरू हामीले चाहिँ के देखियो भनेदेखि होइन, अब हामी चाहिँ अब यो एउटा घेराभित्रमा थियौँ होइन, एउटा अब कस्तो भने बालबच्चाहरू त्यहाँ झस्स पुगिहाल्थे कि भन्ने हामीलाई डर तरस लागिरहेको थियो होइन। त्यस्तो सुझावहरू दिएको हुनाले हामीलाई धेरै अनुभव भयो होइन, यहाँ बिछ्याएको छ, यहाँ जानु हुँदैन, हाम्रो बालबच्चाहरू पनि जानु हुँदैन भन्ने कुरो हामीलाई पनि त्यो अनुभव भयो होइन। अब भनौँ यस्तरी पड्क्यो भने हाम्रो बालबच्चाहरू अथवा गयो भने लुलो अपङ्गाहरू हुन सक्थे होइन, उहाँहरूले पनि बेला बेलामा हामीलाई सम्झाउनुहुन्थ्यो यहाँ नजानुहोस् भनेर भन्नुहुन्थ्यो होइन, त्यसरी उ गर्नुहुन्थ्यो। हामी बच्चाहरूलाई पनि कन्ट्रोलै गरिरहेका थियौँ, यो भनौँ नि एउटा घेराभित्र बसेर पनि हामी तर एकदमै केयरै गरेका थियौँ। त्यसो नभनाए भए हामीहरू पनि अथवा केही कारणले गइन्थ्यो कि होइन, त्यस्तो हामीहरू त अब घुम्न डुल्नको लागि पनि जान्थ्यौँ कि होइन। अब त्यो शिक्षा पाएको हुनाले हाम्रो चाहिँ किनभने यो घेराभित्र बसेको सबै हाम्रो अब म्याडमहरू भयो, सरहरू, हाम्रो बालबच्चाहरू सबैलाई राम्रो भयो।
त्यो माइन जोखिम शिक्षामा के थिए, के थियो त्यसमा?
त्यो चाहिँ अब देख्यो भने चाहिँ अब जस्तो हामीहरूलाई चाहिँ तुरन्तै खबर गर्नु होला भनेर उहाँहरूले भन्नुहुन्थ्यो, त्यो हात नलगाउनुहोस्, बालबच्चाहरूलाई त्यहाँ हात लाउन नदिनुहोस्, देखिहाल्नु भने खबर गर्नुहोस्, यस्तै कुराहरू भन्नुहुन्थ्यो।
जस्तो अब तपाईँले जब त्यो माइन जोखिम शिक्षा सम्बन्धी जानकारीहरू पाउनुभयो सिधै नेपाली सेनाको टोलीबाट या छिमेकीहरूबाट या वरिपरिका मानिसहरू जसलाई थाहा थियो, त्यो पाएपछि तपाईँले पनि अरू थाहा नभएकाहरूलाई भन्नुभयो ए यहाँ त यस्तो छ है, यहाँ जानु हुँदैन है भनेर त्यो जानकारी दिने कामहरू के गर्नुभयो?
हामीले चाहिँ अब जानेसम्म यहाँ अगाडि आउने मान्छेहरू घाँस काट्न कति आउँछन्, गेटबाट छिर्छन् होइन, तर गए पनि हामीले चाहिँ अब आँखाले देख्दाखेरि के भन्थ्यौँ भने त्यतातिर त्यो तारको घेराभन्दा उता नजानुहोस् होइन, यही ग्राउन्डमा घाँस काट्नुहोस्, परपर झाडीभित्र नपस्नुहोस्, यहाँ माइनहरू छ भनेर चाहिँ हामी भन्थ्यौँ।
अनि जस्तो तपाईँहरूले त्यो देखेसम्म भन्नुहुन्थ्यो नि, अनि उहाँहरूबाट प्रतिक्रिया के पाउनुहुन्थ्यो?
उहाँहरूले चाहिँ कस्तो भन्ने, उनीहरूलाई चाहिँ अब कस्तो भन्ने, त्यही त भने गाई भैँसी पाल्नेहरूलाई त लोभै भने होइन, घाँस त्यहाँ काट्न पाए हुन्थ्यो, त्यहीँबाट अब मान्छेको आँखा छलेर नजर छलेर काट्न पाए अथवा चाँडै भारी पुर्याउन पाए हुन्थ्यो भनेर उहाँहरूलाई त्यो अनुभव हुन्थ्यो कि, हामी सम्झाउँथ्यौँ खै त अहिलेसम्म केही मरेको छैन भनेर चाहिँ उनीहरूले त्यस्तो कुरा गर्नुहुन्थ्यो कि, के छैन भन्ने कुरो चाहिँ उहाँहरूले गर्नुहुन्थ्यो, किन घाँस देख्नुहुन्थ्यो हरियो।
यो थियो विस्फोटजन्य जोखिम न्यूनीकरण शिक्षाले पुर्याएको फाइदाका बारेमा डोटीकी मैया थापाले शारदा रिजालसँग गर्नुभएको कुराकानी। सन् 2005 नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ तथा अन्य संस्थाहरूको सक्रियतामा यतिखेर 68 जिल्लाका विभिन्न ठाउँमा यस्तो विस्फोटजन्य जोखिम न्यूनीकरण शिक्षा कार्यक्रम सञ्चालन भइरहेका छन्।
जतिसुकै शोक परे नि एउटा काम गरौँ, त्यही राहत मिल्छ कि तँलाई मलाई?
के काम भन्न?
अब हेर, यस्ता युद्धका अवशेषहरू कहाँ कति छोडिएका छन् कसैलाई अत्तोपत्तो छैन
हो, त्यो त
त्यसो हुँदा यो हाम्रो गाउँमा भएका सबै मान्छेहरूलाई यो यस्ता बमहरू कस्ता कस्ता हुन्छन् त्यस्तो देखे के गर्ने भनेर सिकायो भने त्यस्ता बममा सिधै पर्ने डर त हुँदैन नि।
कुरो खासाको गरिस्, तर सिकाउने कसले? तैँले जाने छैनस् मैले जाने होइन
होइन, हाम्रा देशमा कसैले न कसैले त त्यस्ता काम गरे होला नि। तिनीहरूले आएर सिकाइदिनु नि हामीलाई।
कि त्यो पनि साथै लागेन भने यत्र रेडियो टिभी पत्रिका छन्, तिनीहरूबाट फुकिदिनु, सबैले थाहा पाउने गरी। एक गाउँ गाउँमा मान्छे भेला पारेर जनचेतना कार्यक्रम गर्नु तब न हुन्छ।
त्यही त। फेरि अर्को कुरो, जिन्दगीमा जसरी हामी खान बिर्सँदैनौँ त्यसै गरी यो खतरा जनाउने चिन्ह हुन्छ नि।
त्यो चिराचिरा परेको खप्पर र हड्डी आपसमा काटिएको सङ्केत चिन्ह
हो। त्यस्तो चिन्ह भएका ठाउँमा जान हुँदैन भनेर कहिल्यै नबिर्सने। अनि सुरक्षा फौजको अखडा वरिपरिका तारहरूलाई छुनु हुँदैन अनि त्यसतर्फ जानु हुँदैन भनेर कहिल्यै नबिर्सने हो भने पनि यस्तो बमसमबाट बच्न सकिन्छ नि है।
हो, यस्तो कुरा गर्न तब न मजा आउँछ। त्यसबाहेक नि सेकेन्ड बहादुर, कथम कुनै शङ्कास्पद वस्तु वा व्यवहारिसे झोला भेटियो भने त्यसलाई नछुने, नचलाउने, ढुङ्गाले नहिर्काउने, बरु जति सक्दो चाँडो नजिकै रहेको सुरक्षा निकायलाई खबर गरिहाल्ने। यति गर्यो भने पनि यस्ता बमबाट जोगिन सकिन्छ नि।
हो, यस्तै गरौँ है गाउँले दाजुभाइ दिदीबहिनीहरू, तब मात्रै आफू अङ्गभङ्ग हुन र आफ्नो ज्यान जोगाउन सकिन्छ। तपाईँहरू सबैले यति गर्नुभयो भने हामीलाई आनन्द आउँछ, नत्र फेरि हामीले त हामीलाई सोक परो गाउँले दाजुभाइ दिदीबहिनीहरू, हामीलाई सोक परो भन्नुपर्छ।
सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला, फसबहादुर सेकेन्ड बहादुर व्यापार गर्न जाला, बाँकी कुरा सुनौँला है अब अर्को पाला।
अब चाहिँ रेडियो चौतारीमा तपाईँका कुरा भन्ने पालो। यहाँ तपाईँले आफ्ना गाउँठाउँमा समुदायले आफै अघि सरेर शान्ति र विकासका केही काम गरेको छ भने त्यो लेखेर पठाउन सक्नुहुन्छ, हामी पढेर सुनाउँछौँ। त्यस्तै कहिलेकाहीँ हामी तपाईँका गाउँठाउँमा आउँदा भेट भयो भने यस्ता कुरा रेकर्ड गरेर ल्याएर त्यो पनि सुनाउँला। अनि तपाईँलाई कार्यक्रम रेडियो चौतारीका बारेमा जे भन्न मन लागेको छ त्यो पनि भन्न सक्नुहुन्छ। तपाईँहरू चाँडै पठाउनुहोस् है।
हाम्रो ठेगाना हो कार्यक्रम रेडियो चौतारी, पोस्ट बक्स नम्बर 1187, काठमाडौँ, नेपाल।
हवस् त, संयुक्त राष्ट्र संघको पहलमा तयार पारिएको कार्यक्रम रेडियो चौतारी उत्पादन टोलीका शारदा रिजाल, अमर लामा, तोया घिमिरे सहित म भावना अधिकारी पनि बिदा माग्छु। नमस्कार।